रुकू नंबर 16 को देखते हैं। वलकद आतैना मूसल किताब, बेशक हमने मूसा अलैहिस्सलाम को किताब दी, बस आपको हरगिज इसकी मुलाकात में शक नहीं करना चाहिए। हमने इसे बनी इसराइल की हिदायत का जरिया बनाया है, और जब इन लोगों ने सब्र किया तो हमने इनमें से ऐसे पेशवा बनाए जो हमारे हुक्म से लोगों को हिदायत किया करते थे, और वो हमारी आयतों पर यकीन रखते थे। इन्ना रब्बका हुवा यफ़सिलु बैनहुम यौमल क़ियामा, आपका रब इन सबके दरमियान उन बातों का फैसला करेगा क़ियामत के दिन जिसमें वो इख्तलाफ कर रहे हैं। अवलम यहदी लहुम, क्या इस बात ने भी इन्हें हिदायत नहीं दी कि हमने इनसे पहले बहुत सी उम्मतों को हलाक कर दिया जिनके मकानों में ये चल फिर रहे हैं। इसमें तो बड़ी बड़ी निशानियां हैं, क्या फिर भी ये नहीं सुनते? क्या ये नहीं देखते कि हम पानी को बंजर यानी गैर आबाद जमीन की तरफ बहा कर ले जाते हैं, फिर इससे हम खेतियां निकालते हैं जिसे इनके चौपाए और ये खुद खाते हैं, क्या फिर भी ये नहीं देखते? व यकूलून मता हाजल वाद हाजल फतह इन कुंतुम सादिकीन, और कहते हैं कि ये फैसला कब होगा, अगर तुम सच्चे हो तो बतलाओ। कुल यौमल फतह ला यनफउल लजीन कफरू ईमानुहुम वलाहुम युनज़रून, जवाब दे दो कि फैसले वाले दिन ईमान लाना बे ईमानों को कुछ फायदा न देगा और न उनको ढील दी जाएगी। फारिदन हुम वंतजिर इन्नहुम मुंतजिरून, अब आप इनका ख्याल छोड़ दें और मुंतजिर रहें, ये भी मुंतजिर हैं। ये तरकू नंबर 16, इसका उन्वान क्या है? काश दिल जाग जाए, क्योंकि जब दिल जागता है ना फिर इंसान वैसे भी नहीं सोच सकता। इसके अंदर हजरत मूसा अलैहिस्सलाम के नाते से किताब की बात हुई, तौरात की बात हुई, और उन्हीं तारीखी वाक्यात से सबक लेने की आज मुसलमानों को दावत दी गई कि बनी इसराइल के वाक्यात जो बयान होते हैं उससे तुम हिदायत लो, वहां से कम लेते हो तो कायनात में फैली हुई निशानियों से हिदायत लो, मुर्दा जमीन के पास से गुजरते हो और बाद में वो सरसब्ज हो जाती है, फिर उसी से फल और सब्जियां और सारा चारा निकलता है, लिहाजा इसी तरह एक दिन तुम कब्रों से निकलोगे और तुम्हारे साथ फिर वही मामला किया जाएगा जो तुम दुनिया में अल्लाह के इस दीन के साथ करते थे। बस लोग इस बात में सोचते हैं कि न जाने अल्लाह के हाँ हमारा क्या मुकाम है, कल हम कहाँ जाएंगे, मरने के बाद क्या होगा। तो इसका जवाब है ये कि आज अल्लाह का जो मुकाम हमारी नज़र में है वही हमारा मुकाम है अल्लाह की नज़र में। आज हम अल्लाह ताला को जितनी अहमियत देते हैं ना, कल अल्लाह ताला भी हमें उतनी देगा। आज हम जितनी कुर्बानियां कर सकते हैं कल उतनी ही कदरदानी होगी, मुझे ऐसा लगता है। और हकीकत में यही है कि ये दुनिया आखरत का एक जोड़ा है, आज हम कुछ कर रहे हैं कल उसका बदला पाएंगे, आज कुछ नहीं करेंगे तो वहां क्या मिलेगा? सोने वालों को तो कुछ नहीं मिलता ना, क्योंकि जो सोता है वो तो खोता है। तो लिहाजा अपने दिलों को जगाना है, जिंदा करना है। एक एक आयत हमारे ऊपर हुज्जत कायम कर रही है कि अल्लाह इन्होंने बैठ बैठ के सुन सुन के सुना था और अगर अमल ना किया तो कल यही बातें कहीं हमारे खिलाफ हुज्जत ना हो जाएं। अल्लाह ताला हमें हर एक सूरत का हक अदा करने की तौफीक अता फरमाए। आगे बड़ी खूबसूरत सूरत है, आज शुरू होगी लेकिन नेक्स्ट पारे के अंदर इसमें बहुत सारे अहकाम हैं। कल खासतौर पर सूरत अहज़ाब में ख़वातीन के नाते से बहुत सी बातें होंगी, जैसे सूरत नूर में आपने कुछ बातें सुनी, कुछ बातें उसके आगे भी होंगी। चलिए शुरू करते हैं। बिस्मिल्लाहिर्रहमानिर्रहीम, या अय्युहन्नबी युत्तकिल्लाह वला तुतिइल काफिरीन वल मुनाफिकीन इन्नल्लाह काना अलीमन हकीमा। शुरू करती हूँ अल्लाह के नाम से जो मेहरबान और रहम वाला है। ऐ नबी, अल्लाह से डरते रहना। बड़ा सख्त अंदाज है, क्यों ऐसा अंदाज इख्तियार किया? इसलिए कि इस सूरत में कुछ ऐसे हुक्म आ रहे हैं जिन पे अमल करना नबी सल्लम को बहुत मुश्किल था, अभी आप सुनेंगे। और काफिरों और मुनाफिकों की बातों में ना आ जाना, अल्लाह ताला बड़े इल्म वाला और बड़ी हिकमत वाला है। جو کچھ آپ کے رب کی طرف سے آپ کی جانب وحی کیا جاتا ہے اس کی تابے داری کریں اور یقین مان لیں کہ اللہ تعالیٰ آپ کے ہر عمل سے باخبر ہے۔ وتوکل علی اللہ وکفا باللہ وکیلا، آپ اللہ ہی پر توکل رکھیں اور وہ کام بنانے کے لیے کافی ہے۔ ما جعل اللہ لرجل من قلبین فی جوفہ، کسی آدمی کے سینے میں اللہ تعالیٰ نے دو دل نہیں رکھے، کیسے کہ ایک دل نیکی کا حکم دے اور دوسرا دل برائی کا حکم دے۔ اور جن اپنی بیویوں کو تم ماں کہہ بیٹھتے ہو، انہیں اللہ نے سچ مچ تمہاری مائیں نہیں بنایا، اور نہ تمہارے لیے لے پالک یعنی منہ بولے بیٹوں کو تمہارے حقیقی بیٹے بنایا ہے، یہ تو تمہارے اپنے منہ کی باتیں ہیں۔ اللہ تعالیٰ حق بات فرماتا ہے اور سیدھی راہ سجھاتا ہے۔ لے پالک یعنی اڈاپٹڈ یا منہ بولے بیٹوں کو ان کے حقیقی باپوں کی طرف نسبت کر کے بلاؤ، اللہ کے نزدیک پورا انصاف یہی ہے۔ پھر اگر تمہیں ان کے حقیقی باپوں کا علم ہی نہ ہو تو وہ تمہارے دینی بھائی اور دوست ہیں، اور تم سے بھول چوک میں جو کچھ ہو جائے اس پر تمہیں کوئی گناہ نہیں، البتہ گناہ اس بات کا ہے جس کا تم ارادہ دل سے کرو۔ اللہ تعالیٰ بڑا ہی بخشنے والا مہربان ہے۔ پیغمبر مومنوں پر خود اس سے بھی زیادہ حق رکھتے ہیں، اور پیغمبر کی بیویاں مومنوں کی مائیں ہیں یعنی امہات المومنین، اور رشتہ دار کتاب اللہ کی روح سے بنسبت دوسرے مومنوں اور مہاجروں کے آپس میں زیادہ حقدار ہیں۔ ہاں مگر یہ کہ تم اپنے دوستوں کے ساتھ حسن سلوک اختیار کرو، یہ حکم کتاب الہی میں لکھا ہوا ہے، اور جبکہ ہم نے تمام نبیوں سے عہد لیا اور خاص طور پر آپ سے اور نوح سے اور ابراہیم اور موسیٰ اور مریم علیہ السلام اور کے بیٹے عیسیٰ سے، اور ہم نے ان سب سے پختہ وعدہ لیا۔ کیوں لیا؟ لِيَصُلَ الصَّادِقِينَ عَنْ صِدْقِهِمْ وَعَدَّ لِلْكَافِرِينَ عَذَابًا أَلِيمًا، تاکہ اللہ تعالیٰ سچوں سے ان کی سچائی کے بارے میں دریافت کرے، اللہ تعالیٰ سچوں سے ان کی سچائی کے بارے میں دریافت کرے، اور کافروں کے لیے ہم نے دردناک عذاب تیار کر رکھا ہے۔ یہ ہے رکوع نمبر 17، اس کا عنوان کیا ہے؟ نسب کو نہ بدلو، کیونکہ جب کسی کے ساتھ دوسرے کا نام لگ جاتا ہے تو نسب کے بدلنے کا ڈر ہوتا ہے۔ اس کے اندر اصل میں یہ ایک ابتدائیہ ہے نبی صلی اللہ علیہ وسلم کی زندگی میں پیش آنے والے ایک بہت مطلب حساس موضوع کا۔ ابتدا میں اللہ تعالیٰ نے نبی صلی اللہ علیہ وسلم کو اس بات کا حکم دیا کہ وحی کی پیروی کرو، لوگوں سے نہ ڈرو، کافروں سے اور منافقین کی اتباع نہ کرو، اور اللہ کا ڈر پیدا کرو۔ اس سے کیا پتہ چلتا ہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کو نہیں تھا، اصل میں آپ کے ذریعے امت کو بتایا جا رہا ہے کہ زندگی میں کسی کے ساتھ بھی ایسا معاملہ ہو سکتا ہے کہ جس کو قبول کرنا اس کو مشکل لگے، تو لہٰذا ایسے وقت میں اللہ تعالیٰ کے ڈر کی وجہ سے اس بات کو قبول کیا جائے۔ پھر اسی طرح اللہ تعالیٰ نے اس میں کچھ دلائل دیے اس بات کے کہ اللہ تعالیٰ ہی انسان کی صحیح راستے کی طرف رہنمائی کرتا ہے، اور اس کے لیے آپ دیکھیے کہ کچھ باتیں ایسی ہوتی ہیں کہ جو انسان کو پسند نہیں آتی۔ پھر عرب کی ایک رواج تھا، اس کی طرف اشارہ کیا گیا، اور وہ کیا تھا کہ عرب لوگ زہار کہتے تھے ایک چیز کو، اور وہ کیا تھی کہ اگر کوئی شخص اپنی بیوی کو یہ کہہ دے کہ تمہاری پشت میری ماں سے ملتی ہے، تو پھر اس کہنے سے طلاق ہو جاتی تھی، کہ گویا کہ اس نے اپنی بیوی کو اپنی ماں سے نسبت دے دی۔ اب یہ ایک فرسودہ رسم تھی، اسلام جب آیا باقی چیزوں کو صحیح کیا تو اس میں بھی اللہ تعالیٰ نے کہا کہ ایسا نہیں ہوتا، ماں ماں ہی ہے، بیٹا بیٹا ہے، اور بیوی جو ہے وہ بیوی ہے، لہٰذا اس سے کچھ نہیں ہوتا۔ اور اسی کی زیادہ تفصیل سورت مجادلہ میں آئے گی قد سمع اللہ میں، تو اس میں ہم پڑھیں گے۔ لیکن یہاں جو بات پتہ چلی وہ کیا ہے؟ نمبر 1، منہ بولا بیٹا حقیقی بیٹا نہیں ہوتا، ایک بات، ساتھ ہی ساتھ اپنے لیے عمل کی نوٹ کرتے جائیں۔ دوسری بات کیا ہے کہ اگر کسی کو ایڈاپٹ کیا بھی ہے تو اس کے باپ کا نام اس کے نام سے نہیں ہٹے گا۔ اس سے آپ دیکھیے کہ کیا اسلام میں نسب کی کتنی حفاظت ہے نا۔ زنا سے بھی تو اسی لیے منع کیا گیا تھا کہ اس میں یہ نہیں پتہ چلتا कि बाप किसका है और बेटा किसका है। तीसरी चीज इससे ये बात हमें मालूम हुई कि अगर किसी के बाप का ना पता हो, यानी कभी कभी ऐसे लोग होते हैं या ऐसे बच्चे आ जाते हैं, तो फिर इनके साथ क्या किया जाए, तो उसके बारे में फिर यह है कि जिसका पता ही नहीं। बस आप देखिए कि बाज दफा कुछ बच्चे यानी उठाए जाते हैं गहवारों से या जिनके बापों का पता नहीं, तो फरमाया कि फिर अगर उनको तुम कर लोगे तो फिर अल्लाह ताला को पता है, लेकिन जानते बूझते अगर किसी के बाप का मालूम हो तो फिर बच्चे का नाम नहीं उतारा जा सकता। बाज़ दफ़ा लोग दोस्तों से जैसे बहनों के बच्चे ले लेते हैं, अपनी औलाद नहीं हुई या किसी हॉस्पिटल के लिए पता है, फिर उस सूरत में नहीं कर सकते। इससे भी आप देखें कि इस्लाम यानी इंसान को कितना महफूज करना चाहता है कि दूसरे की तरफ कोई उसको ना कर सके। इसी के नाते से एक और चीज़ कहना चाहूँगी कि जिस तरह मुंह बोला बेटा बना के कोई बेटा नहीं बन जाता, अगर आप किसी कोई औरत है और वो बच्चे को अडॉप्ट करती है, जवान हो जाता है, तो वो मर्द उसके लिए गैर महरम होगा, उसका बेटा नहीं होगा। इसी तरह अगर उसकी बेटी बाद में बेटियां हो जाती हैं तो वो बेटी के लिए गैर महरम होगा। इसी तरह बस हमारे यहाँ एक चीज़ देखी गई है, भाई बनाने का तसव्वुर, फलां को मैंने भाई बनाया हुआ है। यकीन करें कोई भाई नहीं होता, भाई वही है जिन्होंने आपकी माओ के साथ जन्म लिया, क्योंकि बाज़ हालात ऐसे होते हैं कि फिर उन्हीं भाइयों के साथ आपको यानी कई और तरह के मामले होते हैं। मैंने अपनी ज़िंदगी में बड़ी करीब से इस चीज़ को देखा है। हमारी दोस्तों में एक बड़ी अच्छी दोस्त थी और उसका भाई था, उसके भाई का एक दोस्त भी था, और हमेशा यही बात होती थी कि उसको इसने भाई बनाया हुआ है, और वो बहुत क्या ख्याल भी करता था और ऐसे मामलात थे, यानी बहुत नेक इंसान था। अल्लाह आज दुनिया में नहीं है, अल्लाह ताला उसकी बख्शिश करे, बहुत अच्छा इंसान था हमारे गुमान के मुताबिक। फिर क्या हुआ कि उस लड़की की ज़िंदगी में यानी इतना ज़्यादा हम सब इतने क्लोज फ्रेंड्स थे उसके भी कि हर वक्त उसकी बातें भाईजान, और वो वाकई भाइयों की तरह उसका ख्याल करता जाना लाना। उस वक्त हमें भी इतना शऊर नहीं था कि इसमें यानी क्या हुक्म है, लेकिन उस लड़की की ज़िंदगी में ऐसे हालात आए कि फिर उसी लड़के के साथ उसकी शादी हुई। यकीन करें कि वो एक हमारे लिए एक बॉम्ब फटने से बड़ा खबर थी जब हमें पता चला कि उसकी शादी उस लड़के से हुई। उसने न जाने कैसे कबूल किया होगा, हमने उसको कबूल करने में इतना वक्त लगाया कि ये कैसे, लेकिन कोई चारा नहीं था, हालात थे कि उसको करनी पड़ी, उसने की। क्या हुआ, कहाँ गए वो सारी बातें? तो लिहाजा ऐसी चीज़ों पे बास खवातीन पर्दे और हिजाब की सारी हदों को पामाल करते हुए हारे को, अच्छा ये तो मेरा भाई है, अच्छा तुम भाई नहीं हो फिर भाई बन जाओ, ठीक है मुसलमान मुसलमान का भाई है, लेकिन बेतकल्फी करना, तन्हाई में बैठना, चाय पानी पेश करना, फ़ोन पे घंटों बातें करना शौहर के दोस्तों के साथ, इस्लाम का ये मिजाज नहीं है। जो हदें हैं वो अल्लाह की बहरहाल हदें हैं, तो लिहाजा अल्लाह ताला ने इस चीज़ में हमें इशारतन इस चीज़ की तरफ भी इशारा दिया। अगले रुकू पे चलते हैं। या अय्युहल्लज़ीन आमनु उस्कुरु नेमतल्लाहि अलैकुम, ए ईमान वालो अल्लाह ने तुम पर जो एहसान किया है उसको याद करो। अच्छा यहाँ से अब ग़ज़वे अहज़ाब का जिक्र शुरू हो रहा है, जिसकी नस्बत से सूरत का नाम ग़ज़वे, इसी को ग़ज़वे खंदक भी कहते हैं कि जिसके अंदर खंदक खोदी गई थी। तो आप उस तनाजर से सुनिएगा इसको। ए ईमान वालो अल्लाह ताला ने जो एहसान तुम पर किया है उसे याद करो, जबकि तुम्हारे मुकाबले को फौजों पर फौजें आईं, फिर हमने उन पर तुंदो तेज आंधी और ऐसे लश्कर भेजे जिन्हें तुमने देखा ही नहीं, और जो कुछ तुम करते हो अल्लाह ताला इसे देख रहा है। इस जाऊकुम मिन फौकिकुम व मिन असफल मिनकुम, जबकि दुश्मन तुम्हारे पास ऊपर से और नीचे से चढ़ आए, और जबकि आंखें पथरा गईं और कलेजे मुंह को आ गए, और तुम अल्लाह ताला की निस्बत तरह तरह के गुमान करने लगे। हुनालिक अब्दुलियल मोमिनून व जुलजिलू जिलजालन शदीदा, यही मोमिन आजमाए गए और पूरी तरह वो झंझोड़ दिए गए, और इस वक्त मुनाफिक और वो लोग जिनके दिलों में शक का रोग था कहने लगे, अल्लाह और उसके रसूल ने हमसे महज धोखे का फरीब धोखे और फरेब ही का वादा किया। और इन्हीं के एक जमात ने हांक लगाई कि ऐ मदीना वालो तुम्हारे लिए ठिकाना नहीं, चलो लौट चलो। और इनकी एक और जमात ये कह रही है कि नबी से इजाजत मांगने लगी, यानी इनकी एक और जमात ये कहकर नबी से इजाजत मांगने लगी कि हमारे घर गैर महफूज हैं, हालांकि वो खुले हुए और गैर महफूज न थे, लेकिन इनका पुख्ता इरादा भाग खड़ा होने का था। وَلَوْ دُخِلَتْ عَلَيْهِمْ, اور اگر مدینے کے اطراف سے ان پر لشکر داخل کیے جاتے, پھر ان سے فتنہ طلب کیا جاتا, تو یہ ضرور اسے برپا کر دیتے اور نہ لڑتے مگر تھوڑی مدت. اس سے پہلے تو اللہ تعالیٰ نے ان سے عہد کیا تھا کہ پیٹ نہ پھیریں گے, اور اللہ سے کیے ہوئے وعدے کی ضرور باز پرس ہوگی. قُلْ لَنْ يَنْفَعَكُمُ الْفِرَارُ إِنْ فَرَرْتُم مِّنَ الْمَوْتِ, آپ کہہ دیجئے کہ اگر تم موت سے یا خوف قتل سے بھاگو تو یہ بھاگنا تمہیں کچھ بھی کام نہ آئے گا, اور اس وقت تم بہت ہی کم فائدہ اٹھاؤ گے. پوچھئے کہ کون ہے اگر تمہیں اللہ برائی پہنچانا چاہے یا تم پر فضل کرے تو جو تمہیں بچا سکے, اپنے لیے سوائے اللہ کے کوئی حمایتی نہ پائیں گے اور نہ مددگار. قد یعلم اللہ المعوقین منکم, اللہ تعالیٰ تم میں سنے بخوبی جانتا ہے جو دوسروں کو روکتے ہیں, اور اپنے بھائی بندوں سے کہتے ہیں ہمارے پاس چلے آؤ, اور کبھی کبھی ہی لڑائی میں آ جاتے ہیں. تمہاری مدد میں پورے بخیل ہیں, پھر جب خوف اور دہشت کا موقع آ جائے تو آپ انہیں دیکھیں گے کہ آپ کی طرف نظریں جمع دیتے ہیں, اور ان کی آنکھیں اس طرح گھومتی ہیں جیسے اس شخص کی جس پر موت کی غشی تاری ہو. کبھی دیکھے کسی کو مرتے ہوئے قریب, آنکھیں پھرتی ہیں نا, گھومتی ہیں خوف کی وجہ سے. پھر جب خوف جاتا رہتا ہے تو تم پر اپنی تیز زبانوں سے باتیں بناتے ہیں. مال کے بڑے ہی حریص ہیں, یہ ایمان لائے ہی نہیں ہیں. اللہ تعالیٰ نے ان کے تمام اعمال نابود کر دیے ہیں, اور اللہ تعالیٰ پر یہ بات بہت ہی آسان ہے. یحسبون الاحزاب لم یذهبوا, سمجھتے ہیں کہ اب تک لشکر چلے نہیں گئے, اور اگر فوجیں آ جائیں تو تمنائیں کرتے ہیں کہ کاش وہ صحرا میں بادیا نشینوں کے ساتھ ہوتے اور تمہاری خبریں دریافت کرتے. اگر وہ تم میں سے موجود ہوتے تو بھی کیا, نہ لڑتے مگر برائے نام. یہ تھا رکوع نمبر 18, اس کا عنوان کیا ہے, غزوہ احزاب. اس کے اندر آپ نے جیسا کہ سنا ابھی, غزوہ احزاب جو تھی اصل میں اس لحاظ سے منفرد جنگ تھی کہ جس کے اندر ساری کے سارے قبیلے جو تھے وہ جمع ہو کے آئے تھے. اس سے پہلے جتنی بھی لڑائیاں ہوئی تھیں اس میں صرف مشرکین مکہ سے مقابلہ ہوا, لیکن غزوہ بنو نذیر کے بعد جب مسلمانوں کی زیادہ دشمنی بڑھی تو مکہ والوں نے سارے ارد گرد کے قبیلوں کو جمع کیا, اور مدینہ میں رہنے والے یہود کو جمع کر کے مسلمانوں کے خلاف تیار کیا, اور سب مل کے حملے کے لیے آئے. اب مسلمان اس وقت اس حال میں نہیں تھے کہ آپ تیاری کرتے یا لڑائی کا مقابلہ کرتے, لہٰذا حضرت سلمان فارسی کے مشورے پہ ایک خندق کھودی گئی, اور اس خندق کیا تھی کہ جیسے ایک بہت بڑا پڑاؤ ڈالا جاتا ہے کہ دشمن باہر سے اندر نہ آئے, اور مسلمانوں نے اندر رہ کے دفاع کیا تھا اپنے مطلب شہر کا بھی اور اپنی جانوں کا. اتنے سخت حالات تھے کہ اس وقت, یعنی یہ وہی موقع ہے کہ جب نبی صلی اللہ علیہ وسلم نے خود اس خندق کے کھودنے میں حصہ لیا, ایک ایک مسلمان کے ہاتھ, کہتے ہیں 40-40 ہاتھ لمبی, ایک ہاتھ اتنا ہوتا ہے یعنی کونی تک کا فاصلہ تقریباً 1 فٹ سے زیادہ کا ہوتا ہے, اتنی 40-40 ہاتھ ایک ایک شخص کو خندق کھودنی پڑی تھی, اور دن رات کام کر رہے تھے. خطرہ تھا کہ دشمن آ رہا ہے, مجھے ایسے لگتا ہے کہ جیسے پتہ چلے کہ سیلاب آ رہا ہے اور کوئی اپنے دیوار بنانی شروع ہو جائے کہ اس سے پہلے میں اس کو بنا لوں. اتنی سختی تھی کہ مسلمان بھوک کی وجہ سے پریشان تھے. ایسے ہی موقع پہ ایک صحابی نے آ کے نبی صلی اللہ علیہ وسلم کو کہا کہ اللہ کے نبی بھوک لگی ہے, اور پیٹ سے کپڑا اٹھایا تو پتھر بندھا ہوا تھا, تو آپ نے ان کے جواب میں پیٹ سے کپڑا اتارا, اٹھایا تو 2 پتھر بندھے ہوئے تھے. یعنی بھوک سے سہ کے اس دین کا تحفظ کیا گیا, کس طرح بچایا اس دین کو, اور آج پھر دشمنوں کی نظروں میں وہی دین ہے. اور اس وقت نبی صلی اللہ علیہ وسلم خود بھی ساتھ شامل تھے, کبھی رغبت دلاتے اللہم لا عیش الا عیش الاخرہ, اے اللہ کوئی عیش نہیں, دنیا کی عیش بھی کیا ہے, بس اللہ تو انصار کو معاف کر دے, مہاجرین کو معاف کر دے. پھر ایسے موقع پہ وہ دعا تھی جو کل ہماری آیت تدبر میں تھی کہ اللہم استر عوراتنا وآمر رواتنا, کہ اتنی وحشت تھی, اتنا خوف تھا کہ کلیجے خلق کو آ رہے تھے, یعنی دھک دھک کی جو آوازیں آتی ہیں. لیکن آپ کو پتا ہے کہ اللہ تعالیٰ نے بندہ ایمان والوں کی کیسے مدد کی, کہ کافروں کے دل پہ روب بھی طاری ہوا، آگے بھی نہ سکے، پھر آندھی چلی کہ جس کی وجہ سے کفار کی ہانڈیاں تک جو تھی وہ الٹ گئیں، اور اللہ تعالیٰ نے ان سے خود بخود مسلمانوں کو کافی قرار دیا. تو اس میں مختلف حالات ہیں مومنوں کے اور منافقوں کے، اور اللہ تعالیٰ نے اپنے تین احسانوں کا ذکر کیا ہے. نمبر ایک، لشکر جب تم پر چڑھ کے آئے تو آندھی سے مدد کی. بعض دفعہ یہ جو ہیریکینس بھی ہوتے ہیں اور آندھیاں، یہ کسی کے لیے خیر کا باعث بھی بن جاتے ہیں. ایسی فوجیں بھیجی جو نظر نہیں آتی تھیں، اشارہ ہے فرشتوں کی طرف، اور اللہ تعالیٰ مومنوں کے یہ حال کو دیکھ رہا تھا. اور واقعی سخت دن ہے کہ یعنی جس کی بہت زیادہ، انشاءاللہ کبھی موقع ملا تو ہم سیرت میں سے بھی اس کو پڑھ کے دیکھیں گے. پھر تین طرح کے لوگ تھے، مومن تھے، اتنی تھکن اور اتنے کاموں کے باوجود دل مطمئن تھے. کافر جو تھے ان کے دل میں روب آ گیا، اور منافق جو تھے ان کو اپنی جان کی پڑی تھی کہ پتہ نہیں ہمارے ساتھ کیا ہوگا. ہمارے لیے عمل کی بات اس میں کیا ہے کہ اللہ تعالیٰ، اگر خدا نہ خواستہ دین اسلام پہ ایسا وقت آ جائے جب ہماری ضرورت ہو، تو ہمیں اجتماعی کوششیں کرنی ہے. پھر اپنی جان کو بچا کے بھاگنا نہیں، بلکہ سب کے ساتھ مل کے دفاع کرنا ہے. رکوع نمبر 19، اور آج کے سبق کا انشاءاللہ یہ آخری رکوع ہے، چند آیتیں اس کے بعد ہیں. لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ لمن کان یرجو اللہ والیوم الآخر وذکر اللہ کثیرا. یقیناً تمہارے لیے رسول اللہ کی صورت میں عمدہ نمونہ موجود ہے، ہر اس شخص کے لیے جو اللہ تعالیٰ کی اور قیامت کے دن کی توقع رکھتا ہے اور بکثرت اللہ کو یاد کرتا ہے. اور ایمان والوں نے جب کفار کے لشکروں کو دیکھا تو بے ساختہ کہہ اٹھے کہ انہی کا وعدہ ہمیں اللہ نے اور اس کے رسول نے دیا تھا، اور اللہ تعالیٰ اور اس کے رسول نے سچ فرمایا، اور جس چیز نے ان کے ایمان میں اضافہ کیا اور اس چیز نے ان کے ایمان میں اور بات کو ماننے میں اور اضافہ کر دیا. من المومنین رجال صدقوا ما عاهدوا اللہ علیہ. مومنوں میں لوگ ایسے بھی ہیں جو اپنے عہد اللہ تعالیٰ سے جو کرتے ہیں اس کو سچ کر دکھاتے ہیں، لیکن بعض نے تو اپنا عہد سچا کر دیا، اور بعض موقع کے منتظر ہیں اور انہوں نے کوئی تبدیلی نہیں کی، تاکہ اللہ سچوں کو ان کے سچائی کا بدلہ دے، اور اگر چاہے تو منافقوں کو سزا دے یا ان کی توبہ قبول فرما لے. اللہ تعالیٰ بڑا ہی بخشنے والا اور بڑا مہربان ہے. اور اللہ تعالیٰ نے کافروں کو غصے میں بھرے ہوئے ہی نہ مراد لوٹا دیا، انہوں نے کوئی فائدہ نہیں پایا، اور اس جنگ میں اللہ تعالیٰ خود ہی مومنوں کو کافی ہو گیا. اللہ تعالیٰ بڑی قوتوں والا اور غالب ہے. اور جن اہل کتاب نے ان سے ساس باز کر لی تھی، یہود کے قبائل کی طرف اشارہ ہے، انہیں بھی اللہ تعالیٰ نے ان کے قلعوں سے نکال دیا اور ان کے دلوں میں روب ڈال دیا. اور تم ان کے ایک گروہ کو قتل کر رہے ہو اور ایک گروہ کو قیدی بنا رہے ہو. وَأَوْرَثَكُمْ أَرْضَهُمْ، اور اللہ نے تمہیں ان کی زمینوں کا اور ان کے گھر بار کا وارث کر دیا، اور اس زمین کا بھی جن کو تمہارے قدموں نے روندا نہیں. خیبر کی طرف اشارہ ہے. اللہ تعالیٰ ہر چیز پر قادر ہے. یہ تھا رکوع نمبر 19. اس کا عنوان کیا ہے؟ رسول بہترین اسوہ حسنہ. پہلی دفعہ ہمارے پورے قرآن میں اسوہ حسنہ کی بات ہوئی نبی صلی اللہ علیہ وسلم کے صورت میں. تو بنیادی طور پہ اگر آپ اس کو اس طرح کہیں کہ یہ غزوہ احزاب پر تبصرہ ہے. نبی صلی اللہ علیہ وسلم کے بارے میں دو باتیں ہوئیں. پہلی بات کیا کہ وہ ہمارے لیے اسوہ حسنہ ہیں. اسوہ کیا ہوتا ہے اور حسنہ کیا ہوتا ہے؟ بہترین نمونہ. ان کی زندگی، ان کا چلنا پھرنا، بولنا، بات کرنا، خوشی غمی، ہر چیز ہمارے لیے بہترین نمونہ. اور دوسری بات کیا ہے کہ ہر وہ بندہ جو آخرت میں اجر پانا چاہتا ہے، پھر اس کو لازم ہے کہ اللہ کے نبی کے طریقوں پہ عمل کرے. پھر سچے مومنوں کی کچھ باتیں ہوئیں. کیا؟ جب لشکروں کو دیکھا تو بھاگے نہیں، ڈرے نہیں، بکے نہیں، بلکہ کیا کہا؟ کہ یہی تو ہے جس کا وعدہ کیا تھا اللہ اور اس کے رسول نے. عجیب کہانی ایمان والوں کی بھی. بڑے انوکھے لوگ ہوتے ہیں. جتنی مشکلیں پڑتی ہیں نا، اتنے ان کے ایمان چمکنے لگتے ہیں. खुश हो रहे हैं, कहते हैं यही तो मौका है, आज शहीद होंगे जन्नतों में जाएंगे, आज लड़ेंगे तो इस्लाम को फतह मिलेगी, तो दुश्मनों के ऊपर हमारा रोब डाएगा। आप देखिए एक ही चीज़ है, उसको आप जैसे मर्जी सोचें, एक बंदा उसको सोच के खुश होता है और दूसरा उस पर खौफ पाता है। आगे अल्लाह ताला ने फिर कुछ बातें मुनाफिकों की भी की थी, तो असल बात क्या है कि इस पूरे रुकू में अल्लाह ताला ने एक तो इस ईमान वालों के सच की बात की, इसको हाईलाइट कर लीजिए आयत नंबर 23 को, मिनल मोमिनीन रिजालुन सदकु मा आहदुल्लाह अलैह, मोमिनों में कुछ ऐसे हैं जिन्होंने अल्लाह के साथ किए हुए अहदों को सच्चा किया। असल में ये सहाबे कराम की शान में नाजिल हुई, क्योंकि उन्होंने जब जंगों की और गजवात की अल्लाह ताला से नबी सल्लम से कहते थे कि कोई ऐसी हो, तो कहते हैं कि कुछ लोग ऐसे थे जो बदर में शामिल नहीं हो सके थे, और उन्होंने अहद किया हुआ था अपने साथ कि आज के अब के बाद अगर कोई जंग हुई तो हम उसमें ज़रूर आएंगे। फिर उसके बाद कहते हैं कि जब उहद की जंग हुई तो उसमें उन्होंने शिरकत की और अपने उस अहद को पूरा कर दिया। हालांकि उहद की जंग बड़े मुश्किल हालात में हुई, तो इसमें अमल की बात जो हम सब के लिए वो क्या है कि हालात जैसे भी रहें, अगर अल्लाह ताला के साथ कुछ मन्नतें मानी हैं तो उसको बदलना नहीं, अल्लाह के साथ किए हुए वादों पे अपने आप को सच्चा रखना है और कमिटमेंट्स निभानी है, फिर इस तरह ऐसे लोगों की अल्लाह ताला बहुत कदर करेगा। फिर इसमें एक और चीज़ सीखी कि जो वादा खिलाफी करता है फिर उसके साथ उसको कोई पनाह नहीं। बनु कुरैज़ा जो यहूद का कबीला मुसलमानों के साथ अंदर ही था, उन्होंने मुसलमानों को नुकसान दिया था, बाहर से तो बच गए क्योंकि खंदक थी लोग नहीं आ सके, लेकिन इन्होंने अंदर से मुसलमानों को नुकसान दिया। चुनाचे अभी ये जंग ख़त्म नहीं हुई थी ग़ज़वे अहज़ाब, नबी सल्लल्लाहु अलैहि वसल्लम अभी घर में नहीं गए और कहते हैं कि जिब्राइल आ गए, कहा आपने हथियार क्यों छोड़ दिए, अभी फरिश्तों ने तो नहीं छोड़े। ज़रा सोचिए कितनी ज़बरदस्त जंग है, आप पढ़ के देखे रही को मखदूम ऐसे रोंगटे खड़े हो जाते हैं। एक महीने का गालिबन मुहासरा था, क्या हालात थे कि घर में आए थके हुए परेशान, और आपने कहा कि फरिश्तों ने तो भी हथियार नहीं छोड़े, आपने क्यों छोड़े। नबी सल्लम ने इसको सुन के फौरन ऐलान कर दिया कि तुम में से कोई ऐसा ना हो कि जो असर की नमाज तक बनू कुरैज़ा के किलों तक ना पहुंच जाए। अब सुनिए जरा क्या हाल होगा उन लोगों का, थके परेशान, और फिर उठ पड़े लोग निकले। जब रास्ते में गए असर का वक्त आ गया, कुछ लोग ये कहा कि नहीं, अल्लाह के नबी ने कहा कि असर की नमाज तक वहां पहुंचना, हम तो वहीं पढ़ेंगे कजा की, और वहां जाके पढ़ी। कुछ ने कहा नहीं, उनका मतलब ये था कि मतलब जल्दी निकलो तो लिहाजा वक्त हो गया, हम नमाज पढ़ेंगे। उन्होंने वहीं पर खड़े होकर असर की नमाज पढ़ी और बाकी सफर बाद में पूरा किया। अल्लाह अकबर, कैसे दीवाने थे हैं। बाद में नबी सल्लम के सामने ये दोनों का अमल रखा गया तो आपने किसी को बुरा नहीं कहा, उनका इश्तेहार था उनका इश्तेहार था, यानी इतनी बेहतरीन मिसाल दी जाती है इफेक्ट में कि देखो अल्लाह के नबी तो दोनों काम करने लोगों को कुछ नहीं कह रहे और तुम छोटी छोटी बातों पे झगड़ते हो। लेकिन जरा सोचें क्या हाल होगा जब वो गए और किस तरीके से, और अल्लाह ताला ने आपको बताया कि कुछ भी जंग नहीं हुई। बनू कुरैज़ा के जब गए उनके दिल में इतना रोब तारी हुआ कि अपने किलों में छुप गए, कहने लगे हमें पना दो, मुहासरा हो गया। बिलाहिर एक सहाबी थे साद बिन मास, तो वो गज़वे खंदक में उनके चोट लग गई थी, यानी ये कलाई है ना इनकी, यहाँ से वेन कटी, खून जारी हो गया। नबी सल्लम ने देखा कि उनके मतलब खून निकला, तो इन्होंने अल्लाह ताला से एक दुआ की थी, कहते थे कि अल्लाह ताला मुझे मौत नहीं देना जब तक मैं बनू कुरैज़ा का इंजाम ना देख लूँ, क्योंकि इनकी बड़ी दोस्ती थी इनके साथ। तो बहरहाल हुआ क्या कि जब बनू कुरैज़ा ने सरेंडर कर लिया, कहने लगे अल्लाह के नबी जो हमारे बारे में आप फैसला करेंगे हम वही मानने को तैयार हैं। तो उस वक्त फिर अल्लाह के नबी ने कहा कि आज तुम्हारे बारे में वही फैसला काबिले कबूल होगा जो सात बिन मास तुम्हारे बारे में करेंगे। कहते उनको लाया गया, जख्म उनका खुश्क हो चुका था, और फिर उन्होंने कहा कि अल्लाह के नबी मेरा मशवरा क्या है कि इनके मर्दों को कत्ल कर दिया जाए, वादा खिलाफी इतनी बड़ी चीज़ है जिसको हम नहीं समझते कि इनको कत्ल कराए और इनके बच्चों और औरतों को गुलाम बना लिया जाए। तो नबी सल्लम ने फरमाया कि साथ तुमने जो फैसला किया सातवें आसमान पे अल्लाह ताला का भी यही फैसला है, यानी उनका फैसला मिल गया। और कहते हैं कि फिर उसके बाद क्या हुआ कि जब ये सब हो गया मामला, तो सब मामला निपटा, तो एकदम नबी सल्लम ने देखा कि सात बिन मास के खुजरे से खून की धारें निकल रही हैं, और जाके देखा तो उनका जो जख्म था वो जारी हो गया और फिर उसी से उनकी मौत हुई। तो अल्लाह के नबी सल्लम ने फरमाया कि सात की मौत से अल्लाह का अर्श हिल गया। یعنی اللہ کے کچھ بندے ایسے بھی ہیں جو کہتے ہیں ویسے ہی ہو جاتا ہے. اللہ تعالیٰ ہمیں بھی ایسے ہی لوگوں میں کریں. یہیں پہ رکتے ہیں. آگے سے نبی صلی اللہ علیہ وسلم کی بیویوں اور عورتوں کے ناطے سے کچھ بات ہے, کل کے سبق کے ساتھ اس کا حصہ انشاءاللہ اس کو شروع کریں گے. اللہ تعالیٰ ہمیں ان باتوں کو سن کے اس پہ عمل کی توفیق عطا فرمائے. سبحان ربک رب العزت عما یصفون وسلام علی المرسلین والحمد للہ رب العالمین. آج کی دعا سن لیجئے. حدیث آیت تو میں نے آپ کو بتا دی تھی. آج کی دعا حدیث کیا ہے؟ احب عباد اللہ الی اللہ تعالی انفعہم لعیالہ. بندوں میں سب سے زیادہ اللہ کو محبوب وہ ہے جو اپنے عیال کو نفع پہنچائے. عیال کون ہوتے ہیں؟ بچے. ہم ساری دنیا کو فائدہ پہنچاتے ہیں لیکن اپنے گھر والوں کو کہتے ہیں چھوڑو, اب کب تک ان کے لیے کریں گے. یعنی اللہ کو یہ عمل پسند ہے. پھر اس کے بعد آج کی دعا اصل میں انہوں نے دی ہے دعائے حاجت, لکھی بھی ہے, آپ لوگ پڑھ بھی سکتے ہیں. لیکن جو میرا مجھے ساتھی اس دعا کی جو یہ جو عمل ہے نا کہ اس سے پہلے دو نفل پڑھنا اور پھر دعائے حاجت جس کو آپ لوگ بولتے ہیں, دعا تو بڑی پیاری ہے ویسے آپ مانگ سکتے ہیں, لیکن اس طرح کے دو نفل پڑھ کے پھر آخر میں پڑھنا, تو میرے علم کے مطابق یہ حدیث ضعیف ہے. کوٹ کرتے تھے ہم لوگ پہلے لیکن میں اس کو ریکمینڈ نہیں کرتی. تو یا تو اس کو پینڈنگ میں کر دے اور یا چاہیں تو ویسے ہی اس کو دعا پڑھ لیں. اور آج کی کمٹمنٹ کیا ہے کہ گھر میں داخل ہوتے وقت اور ہر کسی کو دیکھ کر, یعنی آف کورس جہاں ممکن ہے سلام کرنا ہے.